जब यहोन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्थ्यो र बप्तिस्मा दिँदै हुनुहुन्थ्यो भनी फरिसीहरूले सुने भन्ने उहाँले थाहा गर्नुभयो। यद्यपि येशू आफैले बप्तिस्मा दिँदै हुनुहुन्थ्यो तर उहाँका चेलाहरूले बप्तिस्मा दिँदै थिए। उहाँ यहुदिया छोडेर गालिलतिर जानुभयो तर उहाँ सामरिया भएर जानु आवश्यक थियो। त्यसैले सामरियामा उहाँ सुखार भनिने सहरमा आइपुग्नुभयो जुन सहर याकुबले आफ्नो छोरा योसेफलाई दिएका जमिनको नजिकै थियो। त्यहाँ याकुबको इनार थियो। येशु आफ्नो यात्राले थाक्नुभयो र इनारको छेउमा बस्नुभयो। त्यसबेला झण्डै मध्याह भएको थियो। एकजना सामरी स्त्री पानी भर्न आइन् र येशुले तिनलाई भन्नुभयो मलाई पानी पिउन देऊ। त्यसबेला उहाँका चेलाहरू खानेकुरा किन्न सहरतिर गएका थिए। त्यसपछि सामरी स्त्रीले उहाँलाई भनिन् तपाईँ एकजना यहुदी भएर पनि म एउटी सामरी स्त्रीसँग कसरी पिउने पानी माग्नु भएको? किनकि यहुदीहरूले सामरीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन्। येशूले तिनलाई जवाफ दिनुभयो यदि तिमीले परमेश्वरको वरदानलाई चिनेकी भए र मलाई पानी पिउन देऊ भनिरहनेलाई चिनेकी भए तिमीले उससँग माग्ने थियौ र उसले तिमीलाई जिउँदो पानी दिने थियो। स्त्रीले उहाँलाई जवाफ दिइन् हजुर तपाईँसित पानी उघाउने केही पनि छैन, इनार पनि गहिरो छ, तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईँ हाम्रा पिता पुर्खा याकुब भन्दा महान हुनुहुन्छ? उहाँले हामीलाई इनार दिनुभयो र उहाँ आफैले पनि इनारबाट पानी पिउनुभयो र उहाँका सन्तानहरू र उहाँका गाईबस्तुहरूले पनि पिए। येशूले तिनलाई भन्नुभयो हरेक जसले यो पानी पिउँछ त्यो फेरि तिर्खाउनेछ तर जसले मैले दिने पानी पिउँछ त्यो फेरि कहिल्यै तिर्खाउने छैन। बरु मैले दिने पानी त्यो पानी त्यसको अन्तस्करणमा अनन्त जीवनसम्मै उम्रिरहने पानीको मूल भन्नेछ। स्त्रीले उहाँलाई भनिन् हजुर मलाई यो पानी दिनुहोस् ताकि म फेरि तिर्खाउने छैन र यहाँ पानी लिन आउनुपर्ने छैन। येशूले तिनलाई भन्नुभयो जाऊ तिम्रो लोग्नेलाई बोलाऊ र यहाँ आऊ। स्त्रीले उहाँलाई भनिन् मेरो लोग्ने छैन। येशूले जवाफ दिनुभयो मेरो लोग्ने छैन भने तिमीले साँचो भनेकी छेउ किनकि तिम्रा पाँचजना लोग्ने भइसकेका छन् र अहिले भएको चाहिँ तिम्रो लोग्ने होइन, तिमीले भनेकी कुरा साँचो हो। स्त्रीले उहाँलाई भनिन् हजुर तपाईँ अगमवक्ता हुनुहुन्छ भनी म देख्छु। हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे तर मानिसहरूले आराधना गर्नुपर्ने स्थान यरुसलेम नै हो भनी तपाईँहरू भन्नुहुन्छ। येशूले तिनलाई भन्नुभयो हे नारी मलाई विश्वास गर समय आइरहेको छ तिमीहरूले पितालाई न यो पर्वतमा न त यरुसलेममा नै आराधना गर्नेछौ। तिमीहरूले जे जान्दैनौ त्यसैको आराधना गर्छौ, हामी जे जान्दछौ त्यसैको आराधना गर्छौ किनकि उद्धार यहुदीहरूबाट नै आउँछ। तापनि साँचो आराधकले पितालाई आत्मा र सत्यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो किनकि पिताले आफ्ना आराधकहरू हुन यस्ता मानिसहरूको खोजी गर्दै हुनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। स्त्रीले उहाँलाई भनिन् ख्रिस्ट भनिने मसीह आउँदै हुनुहुन्छ भन्ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्छ उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ। येशूले त्यसलाई भन्नुभयो तिमीसँग कुराकानी गरिरहने म उही नै हुँ। त्यही बेला उहाँका चेलाहरू आइपुगे। उहाँ स्त्रीसित किन कुराकानी गर्दै हुनुहुन्थ्यो भनी तिनीहरू चकित भइरहेका थिए। तर तपाईँ के चाहनुहुन्छ वा किन तपाईँ त्यससँग कुराकानी गर्दै हुनुहुन्छ भनी कसैले पनि भनेन। त्यसपछि ती स्त्रीले आफ्नो पानीको गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन् आओ मैले गरेका सबै कुराहरू मलाई बताइदिनु हुने मानिसलाई हेर, कतै उहाँ नै ख्रिस्त हुनुहुन्न। तिनीहरू सहरबाट निस्केर उहाँ कहाँ आए। त्यसै बेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए रब्बी खानुहोस्। तर उहाँले तिनीहरूलाई भन्नुभयो मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ। त्यसकारण चेलाहरूले एक आपसमा भने उहाँलाई कुनै खानेकुरा कसैले ल्याइदियो कि? येशूले तिनीहरूलाई भन्नुभयो जसले मलाई पठाउनु भयो उहाँको इच्छा र उहाँको काम पूरा गर्नु नै मेरो खानेकुरा हो। अझ पनि चार महिना छ र त्यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्दैनौ? म तिमीहरूलाई भन्दैछु आफ्ना आँखा उठाएर खेतहरूलाई हेर, कटनीको निम्ति अन्न पाकिसकेको छ। जसले कटनी गर्छ त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ र यसरी छर्ने र कटनी गर्ने सँगसँगै रमाउँछन्। किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्ने यो भनाई यसैमा साँचो छ। तिमीहरूले जहाँ परिश्रम गरेका छैनौ त्यहाँ कटनी गर्न मैले तिमीहरूलाई पठाएँ। अरूहरूले परिश्रम गरेका छन् र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ।
मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो भनी स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरका धेरै सामरीहरूले उहाँमा विश्वास गरे। त्यसैले जब सामरीहरू उहाँ कहाँ आए तिनीहरूले उहाँलाई उनीहरूसँग बस्न आग्रह गरे र उहाँ त्यहाँ दुई दिन बस्नुभयो। उहाँको वचनको कारणले गर्दा धेरैजनाले विश्वास गरे। तिनीहरूले ती स्त्रीलाई भने तिमीले भनेकी कारणले हामीले विश्वास गरेका होइनौ किनकि हामी आफैले सुनेका छौं र हामी जान्दछौ कि उहाँ साँच्चै संसारका उद्धारकर्ता हुनुहुन्छ। दुई दिनपछि उहाँ त्यहाँबाट गालिल प्रस्थान गर्नुभयो, किनकि यीशु आफैले घोषणा गर्नुभयो कि अगमवक्तालाई उसको आफ्नै देशमा आदर गरिँदैन। जब उहाँ गालिलमा आउनुभयो, गालिलीहरूले उहाँलाई स्वागत गरे। चाडको बेला उहाँले यरुसलेममा गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए। अब उहाँले पानीलाई दाखमद्धमा परिणत गर्नुभएको गालिलको कानामा उहाँ फेरि आउनुभयो। त्यहाँ एकजना राजकीय अधिकारी थिए जसको छोरा कफर्नहुममा बिरामी थिए। जब येशु यहुदियाबाट गालिल आउनुभएको तिनले सुने, तिनी येशु कहाँ गए र तिनका मर्न लागेका छोरालाई निको पारिदिन भनी उहाँलाई विन्ती गरे। तब येशुले तिनलाई भन्नुभयो, चिन्हहरू र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले विश्वास गर्ने छैनौ। ती अधिकारीले उहाँलाई भने, हजुर, मेरो छोरो मर्नु अगावै आइदिनुहोस्। येशुले तिनलाई भन्नुभयो, जाऊ, तिम्रो छोरा बाँच्नेछ। येशुले तिनलाई भन्नुभएको वचन तिनले विश्वास गरे र तिनी आफ्नो बाटो लागे। तिनी जाँदै गर्दा तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे। उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे। तिनीहरूले तिनलाई जवाफ दिए, हिजो दिउँसो 1 बजेदेखि उसलाई ज्वरोले छोड्यो। त्यसपछि ती बुवाले थाहा पाए कि ठिक त्यही समय येशुले तिनलाई तिम्रो छोरा बाँच्नेछ भन्नुभएको थियो। यसकारण तिनी आफैले र तिनका सम्पूर्ण घरानाले विश्वास गरे। यहुदियाबाट गालिलमा आउनुहुँदा येशुले गर्नुभएको यो दोस्रो चिन्ह थियो।